यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। विजयादशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका र जमरा थापेर आशीर्वाद लिने क्रम जारी। मकवानपुर र सप्तरीमा भएका पछिल्ला सड़क दुर्घटनामा 7 जनाको मृत्यु। देशभर थप 174 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 1 जनाको मृत्यु। आसियानको सम्मेलनमा म्यानमारका सैनिक प्रमुखलाई आमन्त्रण नगर्ने संगठनको निर्णय। रूसमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन 1000 भन्दा मानिसको मृत्यु। र मालदिव्समा सम्पन्न साफ च्याम्पियनशीपको फाइनल खेलमा 3-0 गोल अन्तरले भारत विजयी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। बड़ा दशैं पर्व अन्तर्गत आज पनि मान्यजनबाट टीका थाप्ने क्रम जारी छ। विजयादशमीका दिन टीका थाप्न नपाएकाहरू तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ जान नपाएकाहरूले आज पनि टीका ग्रहण गर्ने प्रचलन छ। यो क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहनेछ। यसैबीच दशैं लगत्तै सुनसान बनेको काठमाडौँ उपत्यकामा दशैंको टीका थाप्न आवतजावत गर्नेहरूका कारण केही चहलपहल बढ़ेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो अघिल्लो दिनको तुलनामा केही बढ़ी सवारी साधन चलेका छन्। दशैं मान्न उपत्यका बाहिर गएकाहरू पनि उपत्यका भित्रिने क्रम शुरू भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दशैंका अवसरमा भक्तपुर थिमी स्थित बालकुमारीमा मनाइने कुविन्डे जात्रा अर्थात नेवार भाषामा खाँ भनेर चिनिने जात्रा सम्पन्न भएको छ। जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजु दशैं घरमा भित्रिएपछि नवमीका दिन राँगो र बोकाको बलि दिने परम्परा छ। नवमीका दिन कोतमा काटिएको राँगोको टाउको र दशमीको दिनदेखि पूजा गरेको कुविण्डोलाई एकादशीमा बाजागाजाका साथ बिगुल फुक्दै लागेको दरबारबाट दिगु भैर परिक्रमा गरी बालकुमारी ल्याइएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक बद्रीनाथ श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटर मार्फत प्राध्यापक श्रेष्ठको निधनको खबरले आफू अत्यन्तै मर्माहत भएको बताउनुहुँदै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। खड़क नगरपालिका 4 अमाहा स्थित पूर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा 2 र शम्भुनाथ नगरपालिका 8 मिलन चोक स्थित पूर्व पश्चिम राजमार्गमा भएको दुर्घटनामा 1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको 2556 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट काठमाडौँ आउँदै गरेको 2554334 नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुवै मोटरसाइकलमा सवार 1-1 जनाको मृत्यु भएको हो। दुर्घटनामा 2556 नम्बरको मोटरसाइकलमा सवार झापाको शिव 87 नगरपालिका 6 बस्ने 22 वर्षीय विवेक सापकोटा 2554334 नम्बरको मोटरसाइकलमा सवार झापाको भद्रपुर नगरपालिका 4 बस्ने 21 वर्षका दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। यसै गरी शम्भुनाथ नगरपालिका 8 मिलन चोकमा भएको दुर्घटनामा 2333 नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका 6 रौतहटका 40 वर्षीय प्रमोद मण्डलको मृत्यु भएको सप्तरी प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले बताउनु भएको छ। यसै गरी मकवानपुरको हेटौँडा 15 स्थित राते माटोमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको मृत्यु भएको छ। नारायणगढ़बाट काकड़बिट्टा जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुनेमा हेटौँडा 15 18 वर्षीय प्रकाश दियाली र हेटौँडा 3 22 वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो। हेटौँडा कुलेखानी काठमाडौँ सड़क खण्ड अन्तर्गत इन्द्र सरोवर गाउँपालिका वड़ा नम्बर 2 लामी बगरमा हिजो दिउँसो काठमाडौँबाट वीरगंज जाँदै गरेको ना एक ज 4511 नम्बरको टाटा सुमो जीप अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा मृत्यु हुनेमा टाटा सुमोमा सवार काठमाडौँ महानगरपालिका 16 गोदावरीका 62 वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका 7 गोविन्दपुरका 45 वर्षीय राम सहनी राम रहेका छन्। उनीहरू दुवैजनालाई उपचारका लागि पाटन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पछिल्लो समयमा भइरहेका सवारी दुर्घटनाका सम्बन्धमा कुराकानी गर्न यतिखेर हामी महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक पटराईसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा छौं। नमस्कार एसएसपी साहब, स्वागत छ रेडियो नेपालको यो 7 बजेको समाचारमा।
नमस्कार।
हामी पछिल्ला दिनमा निकै दुर्घटनाका खबरहरू सुनिरहेका छौं, यद्यपि यो काठमाडौँमा मात्रै सीमित छैन, देशका विभिन्न भागमा दुर्घटनाहरू भइ नै रहेका छन्। यसपालिका दुर्घटनाहरू जसरी हामी पश्चिमदेखि तराई र पहाड़ी भेगमा जुन दुर्घटना देखिरहेका छौं अलिक फरक प्रकृतिका छन्, कारण के हुन सक्छ?
मेरो चाहिँ यो हेर्ने एरिया काठमाडौँ जिल्ला मात्रै हो, काठमाडौँ वरिपरि हो, त्यस कारण बाहिर कहाँ दुर्घटना, कस्ता खालका दुर्घटना, कसरी दुर्घटना भयो मलाई त्यति जानकारी छैन। होइन, काठमाडौँको सन्दर्भमा चाहिँ काठमाडौँमा अहिलेसम्म हामीले दुर्घटना रहित दशैं बनाएको छौँ, मृत्युरहित मृत्यु हुनेसम्म हुने खालका दुर्घटना चाहिँ काठमाडौँ एरियामा भएका छैनन्। र काठमाडौँमा हामीले अलि विशेष चाहिँ नि चाडबाड सकिएर फर्किने मान्छेहरूको आवाजहरूलाई सहजता होस् भन्ने हिसाबले त्यो हिसाबले हेरिरहेछौँ। बाहिरका दुर्घटना सन्दर्भमा चाहिँ कहाँ दुर्घटना, कसरी दुर्घटना, कुन दुर्घटना, के कारणले भन्ने मसँग जानकारी आइसकेको छ।
हजुर, यसबारेमा हामी नियमित रूपमा समाचारमा अपडेट गरि नै रहेका छौं र विशेष गरी अब काठमाडौँबाट बाहिर चाडबाडको बेलामा जाने यात्रुहरूको चाप हरेक वर्ष बढ्दै जाने गर्छ, यसलाई हरेक वर्ष व्यवस्थित गराउन ट्राफिकले चाहिँ विशेष अभियान नै सञ्चालन गर्ने गर्छ। यसपालि चाहिँ हामी अलिकति आशातीत रूपमा यो भीड़भाड़लाई कम गर्न र अनियमितता नियन्त्रण गर्न केही सफल भएको हो
यसपालि? होइन, अहिले जाने क्रममा जुन हाम्रो भिडभाड थियो त्यसलाई नियन्त्रण गर्न हामीले मान्छेलाई पर्ने आपत्ति विरुद्ध सहयोग गर्नलाई हेल्प डेस्कहरू राखेर विभिन्न चरण हेल्प डेस्क मार्फत सहयोग गरिराखेका थियौँ। त्यस कारणले ठगी हुने, दोहोरो टिकट हुने यस्तो नहोस् भनेर विशेष सादा पोसाकका निगरानी पनि हामीले राखेका थियौँ। यसपालि त्यस्तो कम्प्लेनहरू पनि बढी आएको अवस्था त छैन, ठगियो भन्ने कुरा एकाध भएका घटनाहरू पनि त्यहाँ निराकरण भएका छन्। र जाने क्रममा हुने भिडभाड नहोस् भनेर हामीले स्पेसली नागढुङ्गा र साँगा नाकामा चाहिँ गाडीको आवाजहरूलाई यात्रुलाई समस्या नहोस् भनेर यात्रु बस चल्ने समयमा चाहिँ मालबाग बसहरूलाई, मालबाग ट्रकहरूलाई रोकेर भए पनि यात्रु बसलाई प्राथमिकता दिएर हामीले चाहिँ यात्रुहरूलाई सहज तरिकाले चाहिँ बाहिर पठायौँ भने अहिले आउने क्रममा पनि अब फिर्तै हुनसक्छ भन्नेमा हामी सजग छौँ। आउने क्रममा पनि हामीले चाहिँ यात्रुवागलाई बसलाई प्रायोरिटी साथ नरोक्ने हिसाबले नागढुङ्गा नाका खुलाउनेमा हामी पनि प्रयासरत छौँ, लागिराखेका छौँ। र यसपालि चाहिँ नि जाने क्रममा अव्यवस्थित भएको हामीसँग गुनासो कुनै पनि आएको छैन।
अब काठमाडौँ उपत्यकाकै कुरा गर्दाखेरि प्राय नियमित समयमा यहाँ ट्राफिक जामको समस्या जहिले पनि रहने गरेको छ, विभिन्न ठाउँहरूमा यसको प्रयास पनि हुन्छन्, तर पनि समस्या अलि दीर्घकालीन रूपबाट समाधान गर्नुपर्ने देखिन्छ। के हाम्रो ट्राफिक प्रणाली, ट्राफिक व्यवस्थापनमा अलिकति पुनरावलोकन गर्नुपर्ने समय पनि आएको हो एसएसपी साहब?
जामको सन्दर्भमा त हामी चाहिँ हाम्रो तर्फबाट लाग्नुपर्ने लागिरहेका हुन्छौँ र समन्वयका कुराहरू पनि भइरहेका छन्। र यसमा चाहिँ सरकारवाला अन्य निकायहरू धेरै छन्, सडक छ, यातायात त्यतिकै जिम्मेवार छन्, सडक जिम्मेवार छ, महानगरपालिका छन्, हामी सबै समन्वित रूपमा चाहिँ काम गरिराखेकै छौँ। यसलाई चाहिँ अब ट्राफिक त दिनानुदिन गाडी बढ्दो छ, हामी सुधार चाहिँ गर्दै जानुपर्छ।
हस्, धेरै धन्यवाद छ यहाँलाई।
हस्, धन्यवाद।
हामी कुराकानी गर्दैथ्यौं महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईसँग। यो सँगै काभ्रेको फुलबु गाउँपालिका 8 माइक्रोबस दुर्घटना हुँदा 18 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको कात्तिके देउरालीबाट काठमाडौँतर्फ आउँदै गरेको माइक्रोबस हिजो भुलबुग गाउँपालिका 8 बरबोटमा दुर्घटना भएको हो। माइक्रोबस सड़कबाट करिब 150 मिटर तल पुगेको छ। दुर्घटनाका घाइतेहरूको उद्धार गरी उपचारका लागि धुलीखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूमध्ये एक पुरूष, एक महिला र 2 बालबालिकाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब परीक्षक हरि खतिवडाले बताउनुभयो। स्याङ्जाको गल्याङमा पनि सवारी दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। गुल्मीको हर्मीचौरबाट बुटवलका लागि छुटेको बलेरो जीप हिजो सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका 2.0 किलोमिटर नजिकै दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जीप सड़कबाट 150 मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अर्जुन विकले जानकारी दिनुभयो। कैलालीमा व्यापारीहरूले चाड़पर्वको बेला खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेपछि आम उपभोक्ता मारमा परेका छन्। आफू खुशी मूल्य वृद्धि गरिरहेका व्यवसायीहरूले अखाद्य वस्तु समेत बिक्री वितरण गर्ने गरेको उपभोक्ताको गुनासो छ। धनगढ़ीबाट हाम्रा संवाददाता जगत साउदको यो रिपोर्ट।
कैलालीमा चाँडपर्वकै बेला खाद्य वस्तुदेखि तरकारी तथा फलफूलमा व्यापारीहरूले आफू खुसी मूल्य वृद्धि गरेपछि उपभोक्ता हैरान भएका छन्। चाँडपर्वको मौका छोपेर व्यापारी व्यवसायहरूले दैनिक उपभोग्य सामग्रीदेखि तरकारी तथा फलफूलमा मूल्य वृद्धि गरेको देखिन्छ। 2 गुणासम्म मूल्य वृद्धि गरेका उनीहरूले यति बेला अखाद्य वस्तु तथा मिसार जस्ता सामग्रीको बिक्री वितरण समेत गर्ने गरेको उपभोक्ताहरूको भनाइ छ।
दैनिक उपभोग्य सामानहरूको मूल्य बढेको छ, मिसावटहरू कुराहरू धेरै छ।
बजारमा किनमेल गर्दाखेरि सामानहरू
दशैं शुरू भए यता बजारमा खाद्य वस्तु, लत्ता कपडा, तरकारी, फलफूलमा हत्तै मूल्य वृद्धि भएको देखिन्छ। व्यापारीहरूले अखाद्य वस्तुको बिक्री वितरण गरेसँगै मूल्य वृद्धि गरेको जनगुनासोपछि धनगढ़ी सहितका बजारमा अनुगमन गरिएको छ। संयुक्त स्थानीय बजार अनुगमन समितिका संयोजक योगेन्द्र चन्द,
विभिन्न प्रकारका खाद्य सामग्रीहरू चढेका, गलेका, मिति समाप्त भइसकेका भेटेर तिनीहरूलाई हामीले नष्ट गरिसकेका छौँ।
सरकारी निकायले चाँडपर्वका समय मात्र बजार अनुगमन गर्ने परिपाटीले प्रत्येक वर्ष उपभोक्ताहरूले मूल्य वृद्धिको मार खेप्नु परेको र बजार मूल्य नियन्त्रणका लागि तत्काल सम्बद्ध निकायको ध्यान जानुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। राष्ट्रिय उपभोक्ता मञ्चका प्रदेश अध्यक्ष हरि रेग्मी,
व्यवसायहरूले चाहिँ मूल्य वृद्धि गर्ने मौका छोपेका छन्, सरकारवाला सबैको ध्यान यतापट्टि जानु जरुरी छ।
उपभोक्ता ठग्ने जो कसैलाई तत्काल कानूनी दायरामा ल्याउन जरुरी देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत 5 जना विजेताले जित्न सक्नुहुनेछ ₹20,000। साथै बम्परमा 1 जना विजेताले जित्नुहुनेछ ₹5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला। शर्तहरू लागू हुनेछन्।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। पछिल्लो 24 घण्टामा 1,446 जनाको पीसीआर गर्दा 136 र 327 को एन्टीजेन परीक्षण गर्दा 11 जना गरी 147 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या 8,04,652 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी पछिल्लो 24 घण्टामा कोरोना संक्रमणबाट थप 1 जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या 11,278 पुगेको छ। पछिल्लो 24 घण्टामा 845 जना कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्म 7,80,776 रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर 12,598 जना सक्रिय संक्रमित रहेकोमा 11,544 जना होम आइसोलेसनमा र 1,054 जना संस्थागत आइसोलेसनमा रहेका छन्। संक्रमित मध्ये 307 जना आईसीयू र 97 जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतको आन्ध्र प्रदेश तथा ओडिशाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा केही दिन बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाड़ी तथा हिमाली भूभागहरूमा हिमपातको पनि सम्भावना रहेको छ। थप कुराकानी गर्न वरिष्ठ मौसमविद गंगा नगरकोटी हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। नमस्कार गंगाजी, स्वागत छ रेडियो नेपालमा। अब विवरणहरू यहाँहरूले सार्वजनिक गरिरहनु भएको छ, मूलत एउटा सामान्य हिसाबले हेर्दाखेरि अबको केही दिन मौसममा अलिकति फेरबदल आइरहेको छ नि, होइन? यसको के कारण हुन सक्छ, कुन क्षेत्रहरू चाहिँ बढी प्रभावित हुन सक्छन् नेपालमा?
अहिले प्रभाव भइरहेको भनेको पश्चिमी वायुको प्रभाव र साथसाथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणाली जुन अहिले ओडिसा आन्ध्र प्रदेश आसपासमा रहेको छ। यी दुवै प्रणालीको संयुक्त प्रभावका कारण आजदेखि लगभग 3-4 दिनसम्म नै देशैभरि बदली हुने र केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ र भोलि सोमबार पश्चिम मंगलबार पनि देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी पश्चिमी भूभागहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने यो उच्च हिमाली उच्च पहाड़ी भूभागहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना देखिन्छ।
अब यतिखेर किसानहरूलाई आफ्नो वर्षभरिको बाली भित्र्याउने मौसम सबैभन्दा बढी चिन्तित चाहिँ किसान वर्ग नै रहेका छन्, उहाँहरूलाई केही सावधानीका केही विषयहरू अगाडि सार्न सकिन्छ?
हजुर, अहिले चाहिँ अब लगभग यो बुधबारसम्म नै वर्षाको सम्भावना चाहिँ रहेकोले बुधबारसम्म चाहिँ सतर्क रहन नै सल्लाह दिन चाहन्छु। बिहिबारबाट चाहिँ यो वर्षाहरूको नहुने र यो हिमपात पनि नहुने जानकारी दिन चाहन्छु।
विशेष गरी हिमपात वर्षा भन्दा पनि असिना पानीको चाहिँ समस्या बढी झेल्ने गर्छन्, यसबाट असिना विकसित हुन सक्ने त्यस्तो सम्भावना कतिको रहन्छ त?
असिना विकसित हुने सम्भावना चाहिँ कम नै छ यो प्रणालीबाट,
त्यति जोखिम देखिँदैन।
तर चट्याङहरू र हावाहुरीको सम्भावना चाहिँ देखिन्छ।
हस्, धेरै धन्यवाद छ यहाँलाई। हामी कुराकानी गर्दैथ्यौं वरिष्ठ मौसमविद गंगा नगरकोटीसँग। पछिल्लो समय विकसित भइरहेको मौसमी प्रणालीबाट देशका विभिन्न भागमा प्रभावित हुने र आगामी 2-3 दिनको यो मौसमी अवस्था यस्तै बदली वर्षा हावाहुरी चट्याङ रहने र विशेष गरी किसानहरूलाई प्रभाव पार्ने असिना पानीको सम्भाव्यता चाहिँ अलिकति न्यून रहेको पनि हामीलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। सप्तरीमा बढ़दो गर्मीसँगै भाइरल ज्वरो र रुगाखोकीका बिरामी बढ़ेका छन्। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाइड, पखाला, रुगाखोकी, सर्पदंश लगायत विभिन्न रोगका बिरामीको चाप बढ़दै गएको अस्पतालले जनाएको छ। केही दिन यता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढ़ेको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट रंजित झाले बताउनुभयो। विशेष गरी बालबालिका तथा महिला भाइरल ज्वरोबाट बढ़ी प्रभावित भएको उहाँले बताउनुभयो। मौसम परिवर्तनका कारण अस्पतालमा भाइरल ज्वरो र रुगाखोकीका बिरामीको चाप अहिले बढ़दै गएको मेडिकल सुपरिन्टेण्डेन्ट झाले उल्लेख गर्नुभयो। बर्दियाको गुलरिया र बरबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुलको पुननिर्माण नहुँदा स्थानीयले शास्ती बेहोर्नु परेको छ। 4 वर्ष अघि निर्माण गरिएको पुल 1 वर्ष नबित्दै भाँसिएपछि पुननिर्माण हुन नसक्दा आवत जावतमा शास्ती भएको स्थानीयको गुनासो छ। बर्दियाबाट हाम्रा संवाददाता संजय आचार्यको यो रिपोर्ट।
4 वर्ष अघि निर्माण सम्पन्न भएको पुल वर्ष दिन नबित्दै भाँसिएपछि पुनर्निर्माण हुन सकेको छैन। बीचको पिलर भाँसिएर जोखिमपूर्ण अवस्थामा पुल अल्पत्र अवस्थामा छाडिँदा स्थानीय नागरिक, विद्यार्थी, व्यापारी लगायत आवत जावत गर्ने यात्रुलाई निकै शास्ति हुने गरेको स्थानीय बताउँछ।
बाल बच्चालाई साँझ बिहान लिन जानुपर्छ, पठाउन जानुपर्छ, पुल राम्रो भएको भए गाउँमै गाडी आउने थियो,
पढ्न आउने जाने गर्छु।
भाँसिएको पुलमा सवारी साधन लगायत एम्बुलेन्सको समेत आवागमन बन्द हुँदा स्थानीयले शास्ती बेहोर्नु परेको छ। नदीमा पानीको सतह बढ्दै गएपछि जोखिमका बीच यात्रा गर्नुपर्दा पुल भत्किएर जाने हो कि भन्ने त्रास रहेको छ। पछिल्लो समय बारबर्दिया नगरपालिकाले नयाँ बनाउनको लागि प्रस्ताव अघि सारेको छ। भाँचिएको पुलको सबै स्पानहरू जोखिम भएकाले कि नयाँ पुल बनाउनु पर्ने कि भएको पुललाई तत्काल पुननिर्माण गर्नुपर्ने प्रस्ताव सारिएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारूले बताउनु भएको छ।
त्यसको पुननिर्माणको लागि पहल शुरू गरेको हो। तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ हुँदाखेरि पनि हामी मन्त्रीज्यू कहीँ पुगेर यो सम्बन्धमा समस्याहरू सबै दर्शाइसकेपछि पुनर्निर्माणको कार्य पनि बढाउने प्रतिबद्धता जाहेर गर्नु सरल भएन।
435 मिटर लामो पक्की पुल सरकारको विकास बजेट अन्तर्गत 16,68,04,000 रुपियाँको लागतमा पप्पू कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको पुलमा 2074 बाढीले क्षति पुर्याएपछि बारबर्दियावासी तथा गुलरियावासीलाई आवत जावतमा समस्या परेको हो। संजय आचार्य, रेडियो नेपाल, बर्दिया।
अब के अन्तर्राष्ट्रिय समाचार. रूसमा हिजो एकै दिन कोरोना भाइरस संक्रमणका कारण 1,000 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ. विगत 3 दिनदेखि रूसमा कोरोना भाइरस संक्रमितको संख्या वात्तै बढ़ेको र प्रत्येक दिन 33,000 भन्दा बढ़ीमा संक्रमण देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्. खोप लगाउन र निषेधाज्ञामा कड़ाई नगरेका कारण कोरोना संक्रमण बढ़ेको बताइएको छ. विश्वभर कोरोना विरूद्धको खोपलाई अनिवार्य गरेसँगै कोरोना संक्रमणको दर घटिरहेको तथ्याङ्कमा उल्लेख छ. चीनको वुहानमा सन् 2019 अन्त्यमा फेला परेको कोरोना भाइरसका कारण हालसम्म करिब 50,00,000 मानिसको मृत्यु भइसकेको छ भने 24 करोड़ भन्दा बढ़ी मानिस संक्रमित छन्. म्यानमामा गएको फेब्रुअरीमा सत्तामा पुगेका सैनिक जनरललाई यही अक्टोबर महिनाको अन्त्यमा हुने दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियानले वार्षिक सम्मेलनमा सहभागी नगराउने निर्णय गरेको छ. आसियानले सैनिक जनरल मिन ओङ हल्याङको सट्टामा सैनिक गैर राजनैतिक प्रतिनिधि बोलाउने सहमति गरेको जनाएको छ. सदस्य देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने परम्परा रहेको 10 सदस्यीय क्षेत्रीय समूह रहने सो संगठनले म्यानमारको द्वन्द अन्त्य गर्न सेनाले पर्याप्त प्रयास नगरेको बताएको छ. यही महिना हुने दक्षिण बेलायतका कन्जर्भेटिभ दलका सांसद सर डेभिड आमेसको हत्या आतंककारी आक्रमण रहेको प्रहरीले बताएको छ. 69 वर्षीय सांसद आमेसलाई आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग छलफल गरिरहेका बेला एसेक्सको लिगन्सी भन्ने ठाउँमा हिजो अन्धाधुन्ध चक्कु प्रहार गरी हत्या गरिएको थियो. प्रहरीले उहाँको हत्या मुस्लिम अतिवादीसँग सम्बन्धित रहेको बताएको छ. घटनास्थलबाट 25 वर्षीय बेलायती नागरिक पक्राउ परेका छन्. सोमाली मूलका ती बेलायती नागरिक एक्लैले हत्या गरेको प्रहरीले जनाएको छ. अब आर्थिक समाचार.
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम सम्पन्न गरेर 1 वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाइएको छ. पोखरा महानगरपालिका 14 छिने डाँडामा निर्माणाधीन सो विमानस्थलको हालसम्म 85% निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ. विमानस्थलको धावन मार्ग, टर्मिनल भवन, एटीसी टावर, ह्याङ्गर लगायतका 14 भवन निर्माण कार्य सम्पन्न गरेर बाँकी काम 1 वर्षभित्रै सक्ने गरी साजसज्जा र विद्युत तथा उपकरण जडान गर्ने काम भइरहेको आयोजना निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो. सो निर्माणाधीन विमानस्थलको सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले निरीक्षण गर्दै निर्माण कार्य सन्तोषजनक रहेको बताउनु भएको थियो. सरकारले खाद्य सामग्रीको सहज खरिद बिक्रीका लागि सबै स्थानीय तहमा खाद्य गोदाम निर्माण गर्ने अभियानलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ. कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्र राय यादवले कृषि उत्पादन र उत्पादकत्वलाई दोब्बर बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेकाले खाद्य सामग्रीको सहज खरिद बिक्रीलाई प्राथमिकतामा राखिएको बताउनुभयो. 41 विश्व खाद्य दिवसका अवसरमा रेडियो सन्देश प्रवाह गर्दै मन्त्री यादवले मल बिउ जस्ता स्रोत सामग्रीमा सबैको पहुँच पुग्ने गरी अनुदान र कृषि पेसाको सुरक्षालाई प्रभावकारी बनाइने स्पष्ट पार्नुभयो. कास्कीको माछापुछ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ. विगतमा निर्वाहमुखी कृषि गर्दै आएका किसानहरूले अहिले पशुपालनलाई नै आमदानीको मुख्य स्रोत बनाएर गाई भैंसी तथा बाख्रा पालन शुरू गरेपछि व्यावसायिकता विकास भएको हो. गाउँपालिकाबाट दैनिक 10,500 लिटर दूध बिक्री हुने गरेको गाउँपालिकाले जनाएको छ. माछापुछ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा पर्दछ. संघ प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक किसानका लागि अनुदान सहयोग लगायतका कार्यक्रम ल्याएपछि किसानहरू उत्पादनतर्फ प्रेरित भएको पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिनुभयो.
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो अर्जुन श्रेष्ठबाट. अब खेल प्रसंग. साफ च्याम्पियनशीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ. मालदिप्सको माले स्थित राष्ट्रिय स्टेडियममा हिजो सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग 3-0 गोल अन्तरले पराजित भएपछि नेपालको उपाधि जित्ने सपना पूरा हुन सकेन. जीतसँगै भारतले भने 8 पटक साफ च्याम्पियनशीपको उपाधि जित्न सफल भयो. फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आक्रमक शुरूआत गरेको भारतले 3 गोल गर्यो. भारतको जीतमा कप्तान सुनिल छेत्री, सुरेश सिंह बांगजाम र सहाल अब्दुल समादले 1-1 गोल गरे. भारतले खेलको 49 मिनटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो. खेलको 50 मिनटमा सुरेशले गोल गर्दै भारतलाई 2-0 अग्रता दिलाए. त्यसपछि खेलको इन्जुरी समयमा सहालले गोल गर्दै भारतलाई 3-0 जित दिलाए. यसैगरी नेपाल पहिलो पटक साफमा उपविजेता बनेको हो. 5 राष्ट्र सहभागी प्रतियोगितामा भारत लीगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो. नेपाल राउण्ड रोबिन लीगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो। नेपालले साफमा खेलेको चार खेल मध्ये दुई खेलमा जीत हात पारेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो। यसअघि भएको खेलमा भारतसँग नेपाल 1-0 गोल अन्तरले पराजित भएको थियो। लीग चरणको अन्तिम खेलमा बंगलादेशलाई 1-1 गोलको बराबरीमा रोक्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो। उता भारत भने दुई खेलमा बराबरी र दुई खेलमा जीत निकाल्दै फाइनलमा प्रवेश गरेको थियो। मौसमी विवरणमा आज देशभर मौसम सामान्यदेखि आंशिक बदलिरही प्रदेश नम्बर 1-2 बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका 1-2 स्थानमा चट्याङ र हावाहुरीका साथ हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.2 डिग्री सेल्सियस, वर्षा 8.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 6:05 भयो भने सूर्यास्त भरे साँझ 5:33 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। विजयादशमीको तेस्रो दिन आज पनि मान्यजनबाट टीका र जमरा थापेर आशीर्वाद लिने क्रम जारी। मकवानपुर र सुनसरीमा भएका पछिल्ला सड़क दुर्घटनामा 7 जनाको मृत्यु। देशभर थप 147 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 1 जनाको मृत्यु। आसियानको सम्मेलनमा म्यानमारका सैनिक प्रमुखलाई आमन्त्रण नगर्ने संगठनको निर्णय। रूसमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन 1,000 भन्दा बढ़ी मानिसको मृत्यु। र मालदिव्समा सम्पन्न साफ च्याम्पियनशीपको फाइनल खेलमा 3-0 गोल अन्तरले भारत विजयी। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।